السلام علیکم، یہ پارٹ 18 ہے ناول عرب کا چاند مشرق کی ہو۔ یہ ناول 30 باب پر مشتمل ہے۔ یہ ناول نابینا خواتین و حضرات کی خدمت میں پیش کی جا رہی ہے۔ آواز کمل خلیل، پیشکش محمد اظہر، مصنف صادق حسین صدیقی سدنوی۔ تو آئیے سنتے ہیں پارٹ 18۔ ان کے حملوں کو دیکھ کر یہ خیال ہوتا تھا کہ وہ دونوں ہی تمام لشکر کو قتل کرنے پر تلے ہوئے ہیں۔ میمنہ، میسرا اور کلب کے تمام مسلمان سر جھکائے نہایت استقلال سے لڑائی میں مصروف تھے، اگرچہ وہ اپنے حریف سے تعداد و شمار میں بہت ہی کم تھے، مگر انہیں اپنی قلت اور دشمن کی کثرت کا کچھ خیال نہ تھا۔ وہ اسی طرح سے نہایت عزم و استقلال سے لڑ رہے تھے جیسے وہ اپنے برابر کی تعداد سے لڑ رہے ہوں۔ عیسائی بھی نہایت جوش اور دلیری سے لڑ رہے تھے۔ آج جس جوش، استقلال اور بہادری سے لڑ رہے تھے، اسے دیکھ کر ایسا معلوم ہوتا تھا کہ جیسے آج انہوں نے جنگ کا فیصلہ کرنے کا عزم صمیم ہی کیا ہوا ہے۔ پترس آج بھی ضروری کے شامیانے کے نیچے گھوڑے پر سوار کھڑا جنگ کا تماشا دیکھ رہا تھا۔ اس کے چہرے سے بھی یہی معلوم ہوتا تھا کہ اس نے آج فیصلے کن جنگ کرنے کا ارادہ کر لیا ہے۔ وہ افسروں، سرداروں، بادشاہوں کے دل بڑھا بڑھا کر انہیں شدید حملے کرنے کی ترغیب دے رہا تھا۔ جنگ نہایت زور و شور سے ہو رہی تھی، خون آشام تلواریں نہایت سرعت سے بلند ہو ہو کر سرفروشوں کے سر و تن کو فیصلے کر رہی تھی۔ موت نہایت اجلس سے انسانی کھیتی کاٹنے میں مصروف تھی۔ ملک و قوم کے فدائی کٹ کٹ کر گر رہے تھے۔ لاشیں گھوڑوں کے پاؤں کے نیچے کچلی جا رہی تھیں۔ اب آفتاب بہت کچھ بلند ہو چکا تھا، دھوپ تمام میدان میں پھیل گئی تھی۔ عیسائیوں کے پرچم مسلمانوں کے علم دھوپ میں چمک اور ہوا میں لہرا رہے تھے، جبکہ اس تمام میدان میں انسانی خون پانی کی طرح بہہ رہا تھا۔ مشرق سے مغرب تک تا حد عشق کے تلواریں اٹھ کر انسانی خون سے اپنی پیاس بجھانے کے لیے جھک رہی تھیں۔ ہر شخص پر جوش و غضب سے خود فراموشی طاری تھی۔ سب کے سب سر جھکائے جدال و قتال میں مصروف تھے۔ مسلمان عورتیں اپنے جسموں کو چادروں سے چھپائے، سروں سے رومال باندھے، ہاتھوں میں نیزے یا چوبے لیے سر سبز گھاس پر بیٹھی تھیں۔ ان سے کسی قدر فاصلے پر واقع 5-7 دلیروں کے درم گھوڑے میدان کارزار کی طرف دیکھ رہے تھے۔ بچے کھلے ہوئے میدان میں بھاگ دوڑ کر رہے تھے۔ میرونا اور لبنا دونوں قریب قریب بیٹھی تھیں۔ دونوں اپنے نازک نازک ہاتھوں میں چھوٹے چھوٹے نیزے لیے ہوئے تھیں۔ شہزادی میرونا کے چہرے سے شوخی اور لبنا کے چہرے سے متانت، جس کے ساتھ ساتھ غم کی جھلک پائی جاتی تھی۔ دونوں سیم تن لڑکیاں بیٹھی تھیں۔ شہزادی میرونا کبھی کبھی پری جمال لبنا کو دیکھ لیتی تھی۔ وہ اس کا افسردہ چہرہ دیکھ کر غمزدہ ہو جاتی تھی۔ اب میرونا بالکل بدل گئی۔ اس کی حالت میں زمین و آسمان کا فرق آ چکا تھا۔ اس میں غرور و تکبر کے بجائے عجز و انکساری آ گئی تھی۔ جس لبنا کو ایک مرتبہ اس نے دیکھا تھا، آج اسے اپنے سینے سے لگا رکھنا چاہتی تھی۔ جس کے رونے پر بھی وہ نہ پسیجی تھی، آج اسے افسردہ دیکھ کر تڑپ جاتی تھی۔ یہ اس خوف سے نہ تھا کہ وہ مسلمانوں میں آ گئی تھی اور مسلمانوں سے ڈرتی تھی، بلکہ اسے لبنا سے محبت ہو گئی تھی۔ نور اسلام نے ان کے دل میں جلوگر ہو کر فروتنی پیدا کر دی تھی۔ غرور تو صرف خدا کے لیے ہی زیبا ہے، انسان کو مناسب نہیں۔ اور مسلمان جو خدا کی عظمت و قدرت کے قائل ہے، کبھی غرور نہیں کر سکتے۔ جو مسلمان غرور کرتا ہے، اس کا ایمان کمزور ہے۔ کمزور ایمان والا مسلمان پکا مسلمان نہیں ہوتا۔ مغرور مسلمان بہشت سے محروم رہے گا۔ شہزادی میرونا نے لبنا کو دیکھا، رحم اور محبت کے جذبات اس کے دل میں موزن ہو گئے۔ اس نے کہا، لبنا تم افسردہ کیوں رہتی ہو؟ تمہاری افسردگی مجھے غمزدہ بنائے دیتی ہے۔ حروش لبنا نے اپنی سیاہ مست رسیلی آنکھیں اٹھا کر شہزادی میرونا کو دیکھا۔ اس کی ان پیاری آنکھوں میں غم کی جھلک پائی جاتی تھی۔ اس نے ٹھنڈا سانس بھر کے کہا، افسردگی میرے اختیار میں نہیں۔ جب دل افسردہ ہوتا ہے تو اس کا اثر تمام جسم پر پڑتا ہے۔ میرونا نے کہا، میں یہی تو پوچھتی ہوں، آخری افسردگی کیوں ہے؟ لبنا نے کہا، میں نہیں جانتی۔ میرونا نے کہا، تم جسے چاہتی ہو، جسے یاد کرتی ہو، وہ آ گیا ہے، تم سے مل بھی چکا ہے، پھر غم کیسا؟ لبنا نے مغموم لہجے میں کہا، آنے سے کیا ہوا، کاش میں اسے نہ دیکھتی۔ میرونا نے کہا، لبنا تم فضول غم کرتی ہو، وہ تمہارے بھائی کا دوست ہے، تمہارا فدائی ہے، इसकी जरा सी तहरीक तुम्हारे भाई को इससे तुम्हारा अकत करने पर तैयार कर देगी। लुबना ने हसद भरे लहजे में कहा, वो तहरीक नहीं कर सकता। मेलुना ने कहा, क्यों? लुबना ने कहा, मोहब्बत हमारे देश में माशर्ती गुना है, इंतहाई बेगैरती की बात है। मेलुना ने कहा, मैं ये सुन चुकी हूँ, क्या तुम्हारे भाई को तुम्हारी मोहब्बत का हाल मालूम है? लुबना ने सर झुकाकर जवाब दिया, हाँ मालूम है। मेलुना, जब मैं अपनी भाई की आंखों को देखती हूँ तो इनमें तहदीद की झलक पाती हूँ, जिसके सबब या तो मैं शर्मिंदा हो जाती हूँ या डर जाती हूँ। मेलुना ने कहा, इन्हें कैसे मालूम हो गया? लुबना ने कहा, इत्तफाक किया। इसके बाद लुबना ने नहायत मुख्तसर तरीके पर वो तमाम वाक्य कह सुनाए, जिससे साद रजी अल्लाह ताला अनों को रियाज और लुबना की मोहब्बत का इल्म हुआ था। शहजादी मेलुना ने तमाम हाल सुनकर कहा, फिर क्या होगा? लुबना ने इंतहाई गम भरे लहजे में कहा, मेरी मौत मुझे गम से निजात दिला देगी। ये फिक्रें सुनकर मेलुना के दिल पर चोट लगी, वो कमाल मुतासिर हुई और उसने कहा, लुबना ना उम्मीद मत हो, जब तक मैं जिंदा हूँ तुम कतन गम और अंदेशा ना करो। लुबना ने ऐसी नज़रों से जिनमें यास के बाद आस की कुछ खफीफ सी झलक नमोदार हुई, शहजादी मेलुना को देखकर दरियाफ्त किया, तुम क्या करोगी? मेलुना ने कहा, मैं सार रज़ी अल्लाह ताला अनु से कहूँगी। लुबना ने जल्दी से कहा, खुदा के लिए कहीं ऐसा गजब ना करना। मेलुना ने इत्मीनान भरे लहजे में कहा, तुम इत्मीनान रखो, मैं ऐसे तरीके से कहूँगी कि साद नाराज ना होंगे। लुबना ने कहा, नहीं नहीं बिल्कुल ना कहना, तुम मेरी कौम के लोगों से वाकिफ नहीं हो, वो एक लम्हा के लिए भी कौमी हद तक बर्दाश्त नहीं कर सकते। मेलुना ने कहा, अगर वो खफा होंगे तो मैं खुशामद करके हाथ जोड़कर इन्हें मना लूंगी। लुबना ने कहा, अगर वो फिर भी ना माने? मेलुना ने कहा, तो मैं तुमसे पहले इनके हाथों से कत्ल हो जाऊंगी। लुबना ने हैरत भरी नज़रों से शहजादी मेलुना को देखा, वो कुछ कहना चाहती थी कि इसने मुस्लिम खवातीन को खौफ और ताज्जुब भरी आवाज़ से कुछ कहते सुना। इन दोनों ने औरतों की तरफ देखा, औरतें पहाड़ी की तरफ देख रही थी, वो कुछ खौफजदा और कुछ मुतअज्जिब मालूम हो रही थी, सब की सब खड़ी हो गई थी। इन दोनों ने भी पहाड़ी की तरफ देखा, इन्हें ईसाई लश्कर सैलाब की तरह नहायत सुरअत से आता हुआ नजर आया, वो दोनों भी कुछ मुतअज्जिब खौफजदा होकर खड़ी हो गई। ईसाई सवार नहायत तेजी से घोड़े दौड़ाए बड़े चले आ रहे थे, वो इस कदर करीब आ गए थे कि इनके घोड़ों की तापों की आवाज साफ तौर पर जोर जोर से आने लगी। राफिया ने भी इन सवारों को आते हुए देख लिया था, वो सख्त मुतअज्जिब होके हुए कि ये ईसाई इधर कहाँ से आ निकले, लेकिन वो ज्यादा देर मुतहर ना रहा, फौरन संभला। इसने अपने हमराइयों से चिल्ला कर कहा, ए मुजाहिदीन इस्लाम, इन लुटेरे ईसाइयों को रोको। ये कहते ही वो ईसाइयों की तरफ बढ़ा। मुजाहिदीन इस्लाम इसके जुलू में बड़े, इन्होंने भी तलवारें खींच ली, वो तेजी से झपट कर ईसाइयों पर जा टूटे। ईसाई पहले ही तलवारें खींचे हुए आ रहे थे, इन्होंने भी नहायत शिद्दत से हमला किया, दोनों फरीक घतम घता हो गए। जंग नहायत जोर शोर के साथ शुरू हो गई, जिस जोर शोर से ईसाई बड़े चले आ रहे थे, इसको देखकर ख्याल आता था कि वो इन मादू से चंद मुसलमानों को अपने रेले में बहाए लिए चले जाएंगे, लेकिन मुसलमानों ने इस जमा मर्दी और कुवत से मुकाबला किया कि ईसाई इनकी बहादुरी की तारीफ के बगैर ना रह सके। इन्होंने सद सकंदरी बनकर ईसाइयों का सैलाब रोक दिया, लेकिन ईसाई रुकने के लिए ना आए थे, वो जल्द से जल्द इन गिनती के चंद मुसलमानों को कत्ल करके औरतों को अपने कब्जे में लेना चाहते थे, इसलिए नहर जोश और फुर्ती से लड़ने लगे थे। तलवारें नहर सरअत के साथ उठकर झुक रही थी और दिलेरों को काट काट कर डाल रही थी, सर और धड़ कट कट कर गिर रहे थे, खून के नवाफवारे जगह जगह उछलने लगे थे। ईसाइयों का ये लश्कर मकसू और कितारस की सरकर्दगी में था, वो दोनों लश्कर के दरमियान में खड़े अपने सिपाहियों को जोश दिला रहे थे। ईसाई जोश में आ आकर बढ़ते थे, पेचोताप खा खा कर हमले करते थे, लेकिन मुसलमान कुछ ऐसी बेजिगरी से लड़ रहे थे कि ईसाइयों के बनाए कुछ न बनता था। जो ईसाई जोश में आकर आगे बढ़ता था, हमला करता था, किसी न किसी मुसलमान की तलवार इसका खात्मा कर देती थी। चूंकि ईसाई ये चाहते थे कि किसी तरह इस जंग की खबर इस वक्त तक इन मुसलमानों को ना हो जो हजरत खालिद रज़ी अल्लाह ताला अन्हु की सरकर्दगी में पतरस के अजीम शान लश्कर के साथ उलझ रहे थे, जब तक वो औरतों पर कब्जा ना कर लें, इसलिए चुपचाप लड़ रहे थे। इसी वजह से लड़ाई नहायत जोरों शोर से हो रही थी, लेकिन शोरगुल ना था, अलबत्ता जख्मियों या मरने वालों की आहें और चीखों की आवाज़ें गाहे बगा बुलंद हो होकर खामोश फिजा में गुम हो जाती थी। राफे नहत बहादुर थे, मुतअद्दिद मौके कर चुके थे, नहत दिलेरी और जोश से लड़ रहे थे। इनकी शमशेर जोहरा गदास मौत का फरिश्ता बनी हुई थी। वो जिस तरफ निकल जाते थे, सफों की सफ़े बिछाते चले जाते थे। ईसाई इससे इसकी बेपनाह तलवार से डरने लगे थे, लेकिन जब वो देखते कि मुसलमान मुट्ठी भरे वो हजारों में हैं तो इनका खौफ दूर हो जाता। वो फिर मुसलमानों पर टूट पड़ते। मौत ने इंसानी खेती में बाढ़ लगा दी थी। जिस तरह शाम करीब देखकर किसान खेत को जल जल काटना शुरू कर देता है, इसी तरह मौत अपनी खेती नहायत सरस से काट रही थी। मुसलमान दूर तक फैले हुए ईसाइयों से लड़ रहे थे। चूंकि आफ्ताब इस वक्त एक सरस मंजिल तय कर चुका था, इसलिए धूप तमाम मैदान में अच्छी तरह फैल चुकी थी और धूप के साथ ही गर्मी भी बढ़ गई थी। जंगजू बहादुरों को पसीने आने लगे थे, घोड़े भी पसीने में शरबूर हो गए थे, लेकिन लड़ने वालों को न गर्मी की परवाह थी न पसीने की, वो लड़ाई में बराबर मसरूफ थे। मुसलमान अपनी ताकत से ज्यादा जोश खरोश के साथ लड़ रहे थे। ईसाई ने पीछे धकेलना, मार डालना या गिरफ्तार कर लेना चाहते थे और जल्द से जल्द इस महम को खत्म कर देने की फिक्र में मुनहमकत थे, लेकिन मुसलमान एक कदम पीछे हटने को तैयार न थे। और गिरफ्तार होने का तो जिक्र ही क्या, औरतें एक जगह जमा हो गई थीं। इन्होंने अपनी कई सिफे कायम कर ली, सब ने कोई ना कोई हथियार ले रखा था। इनके पीछे छोटे छोटे बच्चे थे जो एक पूरी सिफ में खड़े थे। इनके हाथों में भी छोटे छोटे नेजे थे। औरतों या बच्चों के चेहरों से खौफ हरास की अलामतें जाहिर ना हो रही थी। वो इस तरह तैयार खड़े थे जैसे कि वो अभी हमला आवर होने वाले हों। इन सब की नजरें मैदान की तरफ जमी हुई थी। मुसलमानों ने पूरे एक घंटे तक ईसाइयों का मर्दानावार मुकाबला किया। इन्होंने कश्तों के पुश्ते लगा दिए, कदम कदम पर ईसाइयों के मुर्दे गिरा दिए, लेकिन वो थोड़े थे, बहुत ही थोड़े। गोया एक मुसलमान 20 ईसाइयों के मुकाबले में था। एक घंटे की सरफरोशाना जंग ने इन्हें थका दिया। इनकी कवा सुस्त पड़ गए, खुश्की गर्मी और प्यास ने निढाल कर दिया। अब इनके दारों में कमी होने लगी। ईसाइयों ने इनकी सुस्ती देखी और खुश हो गए, समझ गए कि मैदान मार लिया। अब इन्होंने जंगियों को आगे बढ़ाया। खूंखार जंगी बढ़े, बड़े जोश और कुव्वत और बड़ी सख्ती से बढ़े और उन्होंने तलवारों की बाढ़ पर मुसलमानों को रख लिया। मुसलमानों ने मुदाफ़त के लिए एड़ी चोटी का जोर लगा दिया। मकदूर भर सही से काम लिया गया, मगर थकावट ने कुछ न करने दिया। वो पीछे हटने मुसलमानों के पीछे हटने से जंगियों के हौसले बढ़ गए। इन्होंने और भी शिद्दत के साथ हमला किया। मुसलमानों ने इनके हमले को रोका। उन्होंने अदीम अल नज़ीर जुर्रत से जंगियों को काट काट कर डाल दिया, लेकिन जंगी 2000 थे, मुसलमानों से 4 गुना। मरने वाले जंगियों की जगह ताज़े दम आ आकर लड़ने लगे। मुसलमान कत्ल करते करते थक गए थे। मकसू और कितारस बराबर ईसाइयों और जंगियों को जोश दिला दिला कर आगे बढ़ा रहे थे। जब जंग ने तोल खींचा तो मकसू ने कितारस से कहा, कम्बक इन मुट्ठी भर मुसलमानों ने जंग को काफ़ी तोल दे दिया। अंदेशा है जो मुसलमान हमारे बड़े लश्कर के साथ लड़ रहे हैं वो इस तरफ आएंगे। तुम 2000 ईसाइयों को हमला ले जाकर मुस्लिम औरतों को गिरफ्तार कर लो। कितारस ने कहा, ये तदबीर नहायत मुनासिब मालूम होती है। जब ये लड़ने वाले मुसलमान हमें अपनी औरतों के पास देखेंगे तो घबरा कर भाग जाएंगे। अच्छा, आप ईसाइयों को जोश दिलाकर लड़ाई में जाता हूँ। कितारस ने 2000 अहले बजाता को हमला लिया। वो मगरिब की तरफ बढ़कर थोड़ा सा चक्कर काटकर मुसलमान औरतों पर आ लूटा। मुसलमान औरतों ने इन ईसाइयों को अपनी तरफ आते हुए देख लिया था। वो तमाम लड़ाई के लिए तैयार हो गई थी। जब मसीही बिल्कुल ही करीब आ गए तो हजरत खौला ने कहा, एक खवातीन अरब दुश्मनान खुदा तुम पर तुम्हें कमजोर समझकर तुम पर हमला करने के लिए आ रहे हैं। तुम अरब की माया नाज औरतें हो, कई मरतबा जंग कर चुकी हो, खुदा और रसूल की खुशनुदी के लिए अपना तस्करा तारीख में बाकी रखने के लिए दुश्मनों से लड़ो। तमाम औरतों ने बा आवाज़ बुलंद कहा, हम तैयार हैं। खुदा हमें दुश्मनों के सामने से भागते हुए ना देखेगा। बच्चों ने गड़गड़ा कर कहा, ए प्यारे खुदा, हमारी अमदाद फरमा, हमें दुश्मनों से बचा ले। हम तेरे बंदे हैं, तेरी इबादत करते, तुझसे ही उम्मीद आहनत रखते हैं। इस अरसे में कितारस और उसका लश्कर करीब आ गए। इन्होंने औरतों को लड़ने पर आमादा देखा। इन्हें जोश आया, गुस्सा आया। वो औरतों पर झुके और तलवारें निकाल निकाल कर इन पर टूटे। कमजोरों को, बुजुर्गों को इन पर ही गुस्सा आता है जो इनसे हद दर्जे कमजोर होते हैं। ईसाई शेरों को भी मुस्लिम औरतों पर ही गुस्सा आया और उन्होंने नाजुक बदन दख्तराने रूप पर तलवारें मारना शुरू की। न औरतें मुसला थीं, न इनके पास पूरे हथियार थे। कोई नेजा लिए हुए थी और किसी के पास चोप थी, ढाल किसी के पास भी न थी, लेकिन वो अरब की शेरनियाँ थीं। इनके नाजुक सीनों में शेर दिल जैसा दिल था। ईसाइयों के हमले से ना वो डरी ना घबराई। उन्होंने खुदा का नाम लेकर नहर जोश कुवत के साथ ईसाइयों के हमले को रोका और इसके बाद खुद को भी हमला कर दिया। मगर वो नाजुक थी, इनके नाजुक हाथों में इतनी ताकत ना थी कि वो नेजों से दुश्मनों के सीने छेद डालती। इन्हें एक तदबीर सूझी। वो चार पाँच पाँच के हॉल में तकसीम होकर हमले करने लगी। वो घोड़ों के नेजे मारते, घोड़े भड़कते अलिफ होकर सवार को गिरा देते। वो दौड़कर गिरने वालों के सर कुचल डालती। इस तरकीब से इन्होंने बहुत से ईसाई मार डाले। मसीही इनकी इस जंग तदवीर से नहायत मुतहय्यर हुए। कितारस ने इन्हें जोश दिलाकर बढ़ाया। वो बड़े अपने ही लाशों को रोनते हुए, औरतों ने पहले से ज्यादा जोर कुवत से ईसाइयों को घोड़ों से गिरा गिरा कर इनके सरों को चौबों से पाश पाश करना शुरू कर दिया। खोला, मर्जुआ, सलमा, हिंद, गजीरा, अमाम, अबान, तमियम, लुबना और मेरुना नहायत जोश और पूरी कुवत से लड़ रही थी। अगरचे इनका ईसाइयों से कोई मुकाबला ही ना था। वो पैदल थी, ईसाई सवार व गैर मुसल्ला थी। ईसाई पूरे तौर पर मुसल्ला थे, वो औरतें थीं, ईसाई मर्द वो कम थीं, ईसाई ज्यादा, लेकिन वो इस जोश व खरोश से लड़ रही थी कि ईसाई हैरत में आ गए। इन्होंने दो चार, दस बीस नहीं बल्कि सैकड़ों ईसाइयों और उनके 500 घोड़ों को मार डाला था। बच्चे भी हर इस ईसाई का सर तोड़ डालते थे जिसको औरतें घोड़ों से गिरा देती थीं। दुनिया में हजारों नहीं लाखों जंगें हुई और हो गईं, लेकिन मुसलमानों ने जो लड़ाइयाँ लड़ी हैं, इनकी औरतों ने जो सरफरोशियाँ की हैं, वो नादिर जमाना है। कोई अपने दिलारों के इस कदर कारनामे पेश नहीं कर सकती जिस कदर मुजाहिदीन इस्लाम और मुस्लिम खवातीन की तारीखों में नजर आती हैं। औरतें नहायत जोश और बड़े इस्तकलाल से लड़ रही थीं। कितारस खुद भी जंग कर रहा था। वो लड़ता लड़ता मेरुना के पास पहुंचा। इसने पहली ही नज़र में इसे पहचान लिया कि वो इस ईसाई से लड़ता हुआ देखकर हैरान रह गया। इसने इसके करीब पहुंचकर कहा, मेरुना ने कहा, तुम ईसाई से लड़ रही हो। मेरुना ने सर उठाकर अपने भाई को देखा। इसने सर झुकाकर जवाब दिया, हाँ मैं लड़ रही हूँ और मरते दम तक लड़ूंगी। कितारस ने कहा, तुम्हें अपनी कौम से ना लड़ना चाहिए। मेरुना ने कहा, मैं मुसलमान हो गई हूँ और अब मेरी कौम मुसलमान है। कितारस ने कहा, यह बात तुम्हारे लिए बाइस शर्म है। मेरुना ने कहा, तुम्हारे समझने में गलती है। कितारस ने कहा, मैंने सिर्फ तुम्हारे लिए इतनी तकलीफ बर्दाश्त की है। मेरुना ने कहा, महज बेकार है, अब तुम मुझे भूल जाओ। कितारस ने कहा, आओ तुम मेरे हमरा चलो। मेरुना ने कहा, मैं नहीं जा सकती। कितारस ने कहा, इन मुसलमान औरतों के साथ तुम भी कत्ल हो जाओगी। मेरुना ने कहा, कुछ परवाह नहीं, मैं यही चाहती हूँ। कितारस ने कहा, मेरा अदब करो। मेरुना ने कहा, ये अदब ही की वजह से कि मैंने तुम पर हमला नहीं किया। कितारस ने तअज्जुब से इस परी पेकर को देखकर कहा, तुम मुझ पर हमला करती? मेरुना ने कहा, हाँ, एक मुसलमान होने की हैसियत से मेरा यही फर्ज था। इस अरसे में कितारस ने खौला ने नेजा मारा, नेजा इसके घोड़े के लगा, घोड़ा अलिफ होकर गिरा और कितारस घोड़े के नीचे दब गया। लुबना और चंद दूसरी औरतें इसका सर फोड़ने के लिए लपकी। मेरुना ने जल्दी से चिल्लाकर, इसे ना मारो, ये मेरा भाई है। सब औरतें हटकर दूसरी तरफ मुतवज्जा हो गईं। कितारस जोर लगाकर घोड़े के नीचे से निकला। इसने कहा, मेरुना, तुमने मुझ पर एहसान किया है, मुझे शेरनियों के हाथों से बचा लिया है। मैं तुम पर एहसान करना चाहता हूँ, आओ अब भी मेरे हमरा चलो। अपने किसर में शहाने जिंदगी बसर करना मुसलमान मुफलिस है, यहाँ तुमको आराम ना मिलेगा। مرنا نے کہا، عشرت کی زندگی خدا کی یاد سے روکتی ہے، میں یہاں خوش ہوں۔ ابھی ان میں اس قدر گفتگو ہوئی تھی کہ مکسو کے لشکر میں ایک عظیم الشان شور بلند ہوا۔ تمام مسیحی گھبرا کر اس کی طرف دیکھنے لگے۔ انہیں اندیشہ ہوا کہ کہیں مسلمانوں نے مسیحوں کو شکست تو نہیں دے دی۔ فوراً ہی انہوں نے مسلمانوں کو پیچھے ہٹنے اور عیسائیوں کو بڑھتے ہوئے دیکھا۔ وہ سمجھ گئے کہ مسلمان ان قریب ہی ہزیمت اٹھا کر بھاگنے والے ہیں۔ وہ خوش ہو گئے اور خوش ہو کر پھر عورتوں سے مصروف جنگ ہو گئے۔ مکسو کے لشکر میں بلا وجہ شور نہ ہوا تھا۔ بات یہ ہوئی کہ عیسائیوں نے نہایت شدت سے حملہ کیا تھا، مسلمانوں نے بڑے استقلال سے مدافعت کی تھی۔ رافعہ بڑی دلیری سے لڑا اور زنگیوں کو قتل کر رہے تھے، جبکہ وہ خود فراموشی کے عالم میں لڑ رہے تھے۔ ان کے پیچھے سے چند زنگیوں نے ان کو حملہ کر کے انہیں زخمی کر دیا۔ وہ اپنی زخمی کرنے والے کی طرف پلٹے۔ انہوں نے ان زنگیوں کو موت کی گھاٹ اتار دیا، لیکن اس عرصے میں بہت سے زنگیوں نے ان پر کمندیں کھینچی۔ کئی کمندیں ان کے سر و شانہ میں آ کر پھنس گئیں۔ زنگیوں نے کمندیں کھینچنے وہ بے بس ہو گئے۔ انہوں نے جلدی سے رافعہ کو گرفتار کر لیا۔ رافعہ کی گرفتاری کی خوشی میں عیسائیوں نے شور مچایا تھا۔ مسلمان اب بھی جوش و خروش سے لڑ رہے تھے، مگر ان کا سردار گرفتار ہو گیا تھا۔ ان کے قوا سست پڑ گئے تھے، وہ پیچھے ہٹنے لگے۔ عیسائیوں نے انہیں دبایا، بڑھ کر حملہ کیا۔ مسلمان اور پیچھے ہٹے، یہاں تک کہ ہٹتے ہٹتے عورتوں سے جا ملے۔ عیسائیوں نے ان پر ایک اور حملہ کیا۔ گرمی اور پیاس سے مسلمان بدحواس ہو گئے۔ ان کی قوت نے انہیں جواب دے دیا، وہ مدافعت نہ کر سکے۔ عیسائیوں اور زنگیوں نے کمندے پھینک پھینک کر انہیں گرفتار کرنا شروع کر دیا۔ کچھ مسلمان شہید ہو گئے، کچھ بھاگ کھڑے ہوئے، مگر بیشتر تعداد قتل ہو گئی۔ عورتوں نے یہ سب کارروائی دیکھ لی تھی، لیکن وہ اب بھی نہ ڈرے اور بس ستور مصروف جنگ رہے۔ انہوں نے بہت سے عیسائی سواروں کو مار ڈالا تھا۔ مکسو کا لشکر مسلمان مردوں کو اسیر کر کے عورتوں پر ٹوٹ پڑا۔ عورتیں کمال دلیری اور استقلال سے لڑیں۔ بہت سی عورتوں نے زخم کھائے۔ بالآخر لڑتے لڑتے وہ بھی تھک گئے، اور یہاں تک تھکے کہ نیزے اور چوبے تک بھی نہ اٹھا سکیں۔ مجبوراً انہوں نے ہاتھ روک لیے۔ عیسائی بے حد مسرور ہوئے۔ انہوں نے جلدی جلدی انہیں گرفتار کرنا شروع کر دیا۔ تھوڑی ہی دیر میں تمام مستورات، عربی ماں شہزادی، مرونا اور بچوں کی گرفتاری کر لی گئی۔ اب عیسائی عورتوں کے کیمپ پر جا ٹوٹے۔ تمام کیمپ انہوں نے لوٹ لیا، خیمے اکھاڑ لیے۔ ان تمام کاموں سے فارغ ہو کر وہ مسلم اسیروں اور مال غنیمت کو لے کر قلعہ دہشوار کی جانب روانہ ہوئے۔ باب 26، ہیبت و جلال کی دیویاں۔ مکسو کے تارس اور ان کے ہمراہی نہایت خوش تھے، کیونکہ جس مہم پر وہ آئے تھے اس میں ان کو خاطر خواہ کامیابی ہوئی تھی۔ وہ تمام مسلم عورتوں اور کثیر تعداد مجاہدین اسلام کو گرفتار کر کے ماں شہزادی، مرنا اور مال غنیمت کے لیے جا رہے تھے۔ ان کی مسررت حق بجانب بھی مجاہدین اسلام دختر عرب فرزندان مسلم گرفتار تھے۔ ریشم کی ڈوریوں سے جکڑے ہوئے تھے، مغموم تھے، چونکہ عیسائی جلد سے جلد چکر لگا کر اپنے لشکر کے عقب میں پہنچنا چاہتے تھے۔ اس لیے انہوں نے تمام مردوں، عورتوں اور بچوں کو گھوڑوں پر سوار کر رکھا تھا۔ ابھی تک عیسائیوں کو خوف تھا کہ کہیں مسلمانوں کو خبر نہ ہو جائے اور وہ تعاقب کر کے قیدی اور غنائم ان سے نہ چھین لیں۔ اگرچہ ان کی یہ تجویز تھی کہ تمام مسلمانوں کو اس واقعے کی خبر ہو جائے اور وہ یا تو منتشر ہو کر بھاگ جائیں یا قتل کر دیے جائیں، لیکن انہیں یہ خوف تھا کہ تمام مسلمان ان سب پر ٹوٹیں گے تو ان کا ضرور خاتمہ کر دیں گے۔ اس لیے وہ لمبا چکر لگا کر درہ میں داخل ہوئے اور پہاڑی چٹانوں کو پھاندتے ہوئے نہایت تیزی سے چلنے لگے۔ تقریباً 3-4 میل چل کر ان کا خوف کسی قدر دور ہوا۔ اب انہیں اطمینان ہو گیا کہ اول تو مسلمان ان کا تعاقب ہی نہ کریں گے، اور اگر کریں گے بھی تو پتھروں پر چلنے کی وجہ سے سراغ نہ پا کر ان تک نہ پہنچ سکیں گے۔ تھوڑی دور چل کر انہیں گرمی نے پریشان کر دیا۔ دھوپ کی تیزی، پتھروں کی تپش اور پسینے کی کثرت سے وہ بکھلا گئے۔ انہوں نے تھوڑی دیر راستے میں آرام کرنے کا ارادہ کر لیا۔ زیادہ سے زیادہ 1 فرلانگ چل کر انہوں نے ایک سبزہ وادی دیکھی۔ تمام وادی میں سایہ دار درخت کھڑے تھے۔ یہ جگہ آرام کرنے کے لیے نہر مناسب معلوم ہوئی۔ وہ سب اسی جگہ اتر پڑے۔ چونکہ ان کا ارادہ تھوڑی دیر آرام کرنے کے بعد روانہ ہونے کا تھا، اس لیے انہوں نے گھوڑوں کی زین نہ اتارے، البتہ لگام اتار کر انہیں چڑھنے کے لیے چھوڑ دیا۔ چونکہ وادی کشادہ تھی، اس لیے تمام لشکر دور تک پھیل کر سبزہ زار چٹانوں پر آرام کرنے لگا۔ اس جگہ درختوں کی کثرت تھی، چپا چپا پر سایہ پھیلا ہوا تھا، ہوائیں خوشگوار کے جھونکے چل رہے تھے۔ تھوڑی ہی دیر میں ان لوگوں کے پسینے خشک ہو گئے۔ تمام مسلم اسیروں کو ایک گوشے میں اتارا گیا تھا، وہ سب مغموم اور متفقی معلوم ہوتے تھے، مرد تو پھر بھی مرد تھے، زیادہ غمزدہ نہ تھے، مگر عورتوں اور بچوں کے چہروں سے رنج و غم کی علامتیں صاف طور پر ٹپک رہی تھیں۔ معصوم بچوں کے ہاتھ بندھے ہوئے تھے، ان کی بھولی صورتوں سے غم و خوف کا اظہار ہو رہا تھا، آنکھیں حسرت اور افسوس کی ترجمانی کر رہی تھیں۔ دختران عرب کے نازک چہروں سے فکر اور پریشان ہویدہ تھی، ان میں سے اکثر عورتیں مجروح ہو گئی تھیں، چونکہ ان کے زخموں کی مرہم پٹی نہ ہوئی تھی، اس لیے ان کے زخموں سے اب تک خون رس رہا تھا۔ بیچاری مصیبت زدہ عورتوں کے ہاتھ بندھے ہوئے تھے، اس لیے وہ نہ بہنے والے خون کو پونچھ سکتی تھی اور نہ کوئی ایسی تدبیر کر سکتی تھی جس سے خون کا رسنا بند ہو جائے۔ باوجود ان زخموں کی انہیں تکلیف تھی، لیکن نہ اس تکلیف کو وہ تکلیف سمجھتی تھی اور نہ اس تکلیف کی انہیں پرواہ تھی۔ وہ اس سے پہلے بھی کئی معرکوں میں شریک ہو کر زخمی ہو چکی تھی، گویا ایسی تکلیفوں کی وہ عادی تھی۔ حضرت خولا خوبصورت تھی، نازک اندام تھی۔ ایک مرتبہ یرموک کے مقام پر وہ لڑتے لڑتے زخمی ہو کر بے ہوش ہو گئی تھی۔ تھوڑی دیر میں جب انہیں ہوش آیا تو زخم پر پٹی کس کر زخمیوں کی خیر گیری کرنے لگیں۔ اس طرح ایک مرتبہ غزیرہ زخمی ہو گئی تھی۔ انہوں نے اپنے زخم کی بالکل پرواہ نہ کی، نہ پٹی باندھی نہ خون پہنچا، بلکہ زخمیوں کی مرہم پٹی کرنے میں مصروف ہو گئی۔ جب ان سے کہا گیا کہ تم اپنے زخم پر بھی پٹی باندھ لو تو انہوں نے نہایت لاپرواہی سے کہہ دیا کہ نہ مجھ تکلیف ہو رہی ہے، نہ ابھی باندھنے کی ضرورت ہے۔ حالانکہ اس زخم کی وجہ سے انہیں کئی مہینے تکلیف رہی۔ ان عورتوں میں سے شاید ہی کوئی ایسی عورت ہو جو لڑائیوں میں شریک ہو کر زخمی نہ ہوئی ہو۔ انہیں نہ زخموں کی پرواہ تھی نہ کوئی تکلیف، البتہ غم و فکر اس بات کا تھا کہ وہ سب کے سب عیسائیوں کے قبضے میں آ گئی تھیں، اور چونکہ وہ دیکھے آ رہی تھیں کہ مسلمان نہایت خون ریز جنگ میں مشغول تھے، اس لیے وہ ان کی مدد کو نہیں آ سکتے تھے۔ کبھی کبھی معصوم بچے آسمان کی طرف دیکھ کر کہہ اٹھتے تھے، اے اللہ ہماری مدد کرو۔ لبنہ اور شہزادی میرونا اس وقت بھی قریب قریب ہی بیٹھی تھیں، دونوں کے نازک ہاتھوں میں ریشم کی ڈوریاں کسی ہوئی تھیں، دونوں مغموم متفقی اور پریشان تھیں اور اس میں بھی بے حد حسین معلوم ہو رہی تھیں۔ ان کی افسردگی نے ان کی خوبصورتی کو اور بڑھا دیا تھا، ان کی جبی ناز پر پسینے کی مہین مہین بوندیں اسی طرح چمک رہی تھیں جیسے کہ گلاب کی پنکھڑیوں پر چھوٹے سچے موتی چمکا کرتے ہیں۔ مرنا نے لبنا سے کہا، لبنا یہ برا ہوا کہ ہم ظالم عیسائیوں کے ہاتھوں میں گرفتار ہو گئے۔ لبنا نے ٹھنڈی سانس بھر کر کہی، خدا کی مرضی، اس میں کوئی کیا کر سکتا ہے۔ مرنا نے کہا، مجھے ان کے پنجے سے آزاد ہونا دشوار معلوم ہوتا ہے۔ لبنا نے کہا، یہ بھی خدا ہی جانتا ہے۔ مرنا نے کہا، کاش کوئی مسلمان دوڑ کر دوسرے مسلمانوں کو خبر کر دیتا۔ لبنا نے کہا، یہ خدا کو منظور نہ تھا۔ مرنا نے کہا، سب سے زیادہ مجھے اپنے بھائی کا خوف ہے۔ لبنا نے کہا، کس وجہ سے؟ مرنا نے کہا، وہ عیسائیت پر مٹا ہوا ہے، میرے مسلمان ہونے سے سخت بڑا فروختہ ہو گیا ہے، ضرور مجھ پر سختی کرے گا۔ لبنا نے کہا، خدا پر نظر رکھو، وہ غیب سے مدد کرے گا۔ مرنا چپ ہو گئی، وہ افسردہ خاطر ہو گئی، لبنا سوچ میں پڑ گئی۔ مرنا نے کہا، اپنا سر اٹھا کر، میں مستقبل پر غور کر رہی ہوں۔ لبنا نے کہا، شاید تم یہ سوچ رہی ہو کہ اگر تم پھر ایسا ہی ہو جاؤ، کیا تم میری نسبت ایسا خیال رکھتی ہو؟ لبنا نے کہا، اکثر تکلیف سختی اور مصیبت انسان کو متزلزل کر دیتے ہیں۔ مرنا نے کہا، بے شک، مگر میں زندگی کی آخری سانس تک متزلزل نہیں ہو سکتی۔ میں نے ڈر کر مجبور ہو کر مذہب اسلام اختیار نہیں کیا، خوشی سے مسلمان ہوئی ہوں اور مرتے دم تک مسلمان رہوں گی۔ لبنا کی ہوش اڑ مگر غمزدہ آنکھوں میں مسرت کی ہلکی سی جھلک پیدا ہوئی اور اس نے کہا، تم لائق صد آفرین ہو۔ میرونا کچھ کہنا چاہتی تھی، ایک عیسائی افسر آیا۔ اس نے کہا، شہزادی صاحبہ، آپ کو آپ کے بھائی نے یاد کیا ہے۔ میرونا کے چہرے پر غم و فکر کی تاریکیں دوڑ گئیں۔ اس نے اپنے پھونوں سے زیادہ نازک لب کو موتی جیسے دانتوں میں دبایا۔ اس نے حسد بھری نظروں سے لبنا کو دیکھا۔ لبنا تڑپ گئی۔ اس نے میرونا سے کہا، میرونا حوصلہ کرو۔ یکایک میرونا کی حالت میں تغیر واقع ہوا۔ اس کے پیارے چہرے سے غم و فکر کی علامتیں دور ہو گئیں۔ وہ اٹھ کر افسر کے ساتھ روانہ ہوئی۔ تھوڑے ہی فاصلے پر کتاراس اور مقصود ایک بلند چٹان پر بیٹھے تھے۔ میرونا اپنے بھائی کے سامنے پہنچی۔ اس کے نرم و نازک ہاتھ بندھے ہوئے تھے، سر جھکا ہوا تھا اور خوبصورت نظریں سبزے پر لوٹ رہی تھیں۔ کتارس نے اسے بغور دیکھا، غصے بھری نظروں سے دیکھا۔ اس نے گرج کر کہا، بدبخت لڑکی، تم نے دیکھا کہ مسلمان ہونے سے تجھے کس قدر ذلت نصیب ہوئی ہے؟ میرونا نے اپنا نازک سر اٹھا کر کہا، یہ ذلت نہیں، خدا کی طرف سے آزمائش ہے۔ اس کے جواب سے کتارس کو سخت غصہ آیا۔ اس نے کہا، لیکن ابھی تو اس آزمائش کی ابتدا ہے، تو اس کی انتہا کو بھی نہیں جانتی ہے۔ میرونا نے اپنی خوبصورت نظریں اپنے بھائی کی خشمگین چہرے پر گاڑ کر کہا، ہاں جانتی ہوں، اس کی انتہا موت ہے، لیکن موت عارضی اور تکلیف دہ زندگی کو ختم کر کے۔ یہ ناول عرب کا چاند مشرق کی حور کا بقیہ حصہ پارٹ 19 میں سماعت فرمائیں۔